नमस्कार कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा लुम्बिनी प्रदेश सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छैटौं अधिवेशनको आठौं बैठकले आर्थिक वर्ष 2082-83 लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गरेको हो। नीति तथा कार्यक्रममाथि दुई दिन छलफल चलेको थियो। प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्ने गरी कृषि उद्योग पर्यटन पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। नीति तथा कार्यक्रममा कृषिमा उत्पादकत्व वृद्धि लुम्बिनी प्रदेशको समृद्धि स्वदेशी उत्पादनको उपयोग समृद्ध प्रदेश निर्माणमा सहयोग नागरिकको योगदान महिनामा एक दिन श्रमदान मोबाइल हातमा यातायातको सेवा मोबाइल साथमा यातायातको सेवा हातमा कृषकका करा सधैँ हराभरा पढ्दै सिक्दै कमाउँदै लगायतका दर्जनौ नारा सहितका कार्यक्रम पनि समावेश गरिएका छन्। जेठ 5 गते प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उपयुक्त भएको भन्दै त्यसलाई बजेट मार्फत सम्बोधन गर्न सुझाव दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। आजको अन्तरसंवादमा हामी लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रम र प्रदेशको आगामी वर्षको बजेट र संघीयतापछि प्रदेश तहमा भइरहेका अभ्यास लगायतका विषयमा केन्द्रित भएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग कुराकानी गर्दैछौ। मुख्यमन्त्रीज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेर त्यसलाई पारित पनि गरिसकेको छ। खास गरी नीति तथा कार्यक्रममा के कस्ता विषयहरूलाई प्राथमिकता दिइएको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
विशेष गरेर हामीले यो बेरोजगारी समस्यालाई हटाउनको निम्ति र विशेष गरेर प्रदेश लाख कृषिमा आत्मनिर्भर बनाउनको निम्ति हामीले पहिलो प्राथमिकता कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छौँ र त्यसमा विशेष गरेर हामीले चार पाँचवटा कुराहरूलाई अलि विशेष ध्यान दिएर कार्यक्रम अगाडि बढाएका छौँ। पहिलो कुरा त युवाहरू जो विदेशबाट विदेश गएर फर्किएका युवाहरू हुनुहुन्छ, उहाँहरू केही सिपहरू सिकेर आएका युवाहरूलाई यो उत्पादन कार्यसित जोड्नको निम्ति विशेष गरेर यो बाँझो रहेको जमिन त्यो जमिनसित युवाहरूलाई जोड्ने उद्देश्यका साथ हामी उहाँहरूलाई सब्सिडी लोन दिएर सहुलियत दरको ऋण प्रदान गरेर उहाँहरूलाई उत्पादन कार्यसित जोड्ने एउटा महत्त्वपूर्ण कार्यक्रम अगाडि सारेका छौँ भने दोस्रो जोसँग जमिन छैन, जमिन नभएका व्यक्तिहरूले करारमा जमिन लिजमा जमिन उहाँहरूले लिनुहुन्छ भने त्यो जमिनको पनि अनि हामी भाडा तिर्दिने गरी त्यो कार्यक्रम अगाडि बढाएका छौँ भने अर्को तेस्रो कुरा भनेको जमिन पनि भाडा लिएको छ उससँग लगानी गर्ने पैसा छैन भने सहुलियत दरको ऋणको व्यवस्था पनि गर्ने गरी त्यो कार्यक्रम हामीले अगाडि बढाएका छौँ कृषि क्षेत्रको सन्दर्भमा र विशेष गरेर लुम्बिनी प्रदेशलाई अर्ग्यानिक प्रदेश उन्मुख बनाएर अगाडि बढाउने त्यो उद्देश्यका साथ हामी अगाडि बढेका छौँ। अहिले विशेष गरेर पहाडका 6 जिल्लामा हामीले अर्ग्यानिक उन्मुख अब पालिकाहरू घोषणा गरेर केही पालिकाहरू अहिलेदेखि नै त्यो कामलाई अगाडि बढाउने गरी प्रदेश सरकारले योजना बनाएको छ र 8-10 वर्षपछि समग्र लुम्बिनी प्रदेशलाई अर्ग्यानिक प्रदेशको रूपमा रूपान्तरण गर्ने गरी त्यो योजनाका साथ प्रदेश सरकार अगाडि बढ्न खोजेको कुरा पनि म यहाँ मार्फत सबैलाई जानकारी गराउन चाहन्छु र विशेष गरेर यहाँ उत्पादन भएका चिजहरू ती अर्ग्यानिक चिजहरू अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने त्यो लक्ष्य बोकेर अहिले प्रदेश सरकार अगाडि बढिराखेको अवस्था छ।
यहाँले भने जस्तै नीति तथा कार्यक्रममा खास गरी कृषि श्रम र रोजगारी क्षेत्रलाई त्यसै गरी पर्यटनलाई पनि जोड़ दिएको छ भनौ या प्राथमिकता दिएको छ। अब आगामी वर्षको बजेट आउँदा यी क्षेत्रहरू जसरी नीति तथा कार्यक्रममा प्राथमिकतामा परेका छन् त्यसै गरी बजेटमा प्राथमिकतामा पर्छन् कि पर्दैनन्, सोही अनुरूपको बजेट ल्याइन्छ कि ल्याइँदैन, बजेटका लागि कार्यक्रमसँगको तयारी के छ?
हामी अहिले नीति कार्यक्रममा जे कुराहरू अहिले सम्बोधन गरेर आएका छौँ त्यसलाई भोलि गएर कार्यक्रमिक ढङ्गले त्यसलाई रूपान्तरण गर्नको निम्ति हामी बजेट मार्फत हामी सम्बोधन गर्ने त्यो योजनाका साथ अगाडि बढेका छौँ।
अब नीति तथा कार्यक्रममा दर्जनौ नारा केन्द्रित कार्यक्रमहरूको पनि घोषणा गरिएको छ। विगतमा संघीय सरकारले यस किसिमको पद्धतिलाई अवलम्बन गरेको देखिन्थ्यो। नीति तथा कार्यक्रममा घोषणा गरिएका यस्ता कार्यक्रममाथि आवश्यक अध्ययन अनुसन्धान भएको छ कि छैन, त्यसको आधारभूत अवस्थालाई तय गरिएको अवस्था छ कि छैन, या त बजेटपछि मात्र ती कुराहरू अगाडि बढ्ने हुन्, खास गरी यो विषयलाई कसरी हेर्न सकिएला?
अधिकांश जुन हामी ती नाराहरू तय गरेका छौँ ती नाराहरू हामी सुविचारित ढङ्गले हामी अनुसन्धान गरेर ती नाराहरू कार्यान्वयन गर्न सकिन्छ भने त्यो योजनाका साथ हामीले तय गरेका नारा हुन् र ती जुन नाराहरू हामी तय गरेका छौँ त्यो ती नाराहरूलाई सार्थकतामा पुर्याउने गरी त्यो योजनाका साथ प्रदेश सरकार ले सबै लाइन एजेन्सी सबै मन्त्रालयहरूलाई त्यो ढङ्गले अहिले मुख्यमन्त्री कार्यालयको तर्फबाट मैले निर्देशित पनि गरिसकेको छु र त्यो नारालाई सम्बोधन गर्ने गरी नै बजेट व्यवस्थापन गर्ने त्यो योजनाका साथ हामी अगाडि बढेका छौँ।
नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माण र त्यससँग सम्बन्धित विषयलाई खासै समावेश गरिएको छैन, अझ भनौ ठूला आयोजना योजनाहरूलाई यसपालि त्यति प्राथमिकता नदिएको हो कि भन्ने पनि नीति तथा कार्यक्रमलाई हेर्दा पढ्दा त्यो देखिएको छ। अब न्यूनतम र पूरा गर्न सकिने खालका योजना मात्र अहिले समावेश गरिएको देखिन्छ, हुन त बजेट आउन बाँकी नै छ, त्यसपछि पनि आयोजनाहरूको अथवा बजेट मार्फत पनि आयोजनाहरूको योजनाहरूको घोषणा हुन सक्ने अवस्था त रह्यो। अब के कारणले गर्दा अब प्रदेश सरकारले अब ठूला आयोजनाको घोषणालाई जोड्न दिएको हो यसपालि?
विशेष गरेर हामी लुम्बिनी प्रदेशमा चारवटा गौरवका आयोजनाहरू हामी सञ्चालन गरेका छौँ। पहिलो भनेको हाम्रो अब राप्ती उपत्यकाको देउखुरीमा हामी प्रदेशको प्रशासनिक भवनहरू हामी करिब करिब अन्तिम चरणतिर पुर्याइराखेका छौँ भने दोस्रो गौरवको आयोजना हामी बुटोलमा लुम्बिनीकै एउटा सबभन्दा ठुलो 1200 शैयाको प्रादेशिक हस्पिटल हामी निर्माण गर्दैछौँ र त्यसको भौतिक पूर्वाधारको कार्य अगाडि बढिराखेको अवस्था छ। तेस्रो भनेको हामी रामपुरदेखि कपुरकोटसम्मको बाटो जुन 351 किलोमिटर छ त्यो बाटो पनि हामी त्यसको कार्य पनि अगाडि बढाइराखेका छौँ भने चौथो गौरवको आयोजना हाम्रो लुम्बिनी प्राविधिक विश्वविद्यालय हामीले सञ्चालन गरेका छौँ। यी चारवटा गौरवका ठुला हाम्रा आयोजना पूर्वाधारको क्षेत्रमा अहिले अगाडि बढिराखेको अवस्थामा फेरि थप हामी पूर्वाधारका ठुला आयोजनाहरू सञ्चालन गर्न सक्ने अवस्थामा अहिले लुम्बिनी प्रदेश छैन र विशेष गरेर सडक निर्माणको निम्ति भौतिक पूर्वाधार मन्त्रालय मार्फत हामी सडक गुरु योजना तयार गरिसकेका छौँ र अब भौतिक पूर्वाधारको क्षेत्रमा खास गरेर सडकको क्षेत्रमा पनि जुन अन्धधुन्ध ढङ्गले हामी अगाडि बढ्ने परिपाटी थियो त्यो परिपाटीलाई यो वर्षदेखि अन्त्य गरेर हामीले तय गरेका ती प्रदेशले तय गरेका गुरु योजनाभित्र रहेका सडकहरूमा मात्रै बजेट विनियोजन गर्ने त्यो योजनाका साथ अहिले प्रदेश सरकार अगाडि बढेको छ, न कि हामी भौतिक पूर्वाधारको क्षेत्रलाई फेरि महत्त्व नदिएको भन्ने होइन, हामीले त्यसलाई निरन्तरता नै दिएर अगाडि बढ्न खोजिराखेका छौँ। तर विशेष गरेर कृषि पर्यटन र उद्योगको क्षेत्रलाई अहिले बेसी हामीले महत्त्व दिएर अगाडि बढेका छौँ किनकि उत्पादन कार्यसित जनतालाई जोड्ने उद्देश्यका साथ अहिले बजेट हाम्रो बजेट त्यतापट्टि लक्षित केन्द्रित भएको कुरा म यहाँको रेडियो मार्फत जानकारी गराउन चाहन्छु।
देश संघीयतामा गएसँगै तीन तह रहेका छन्, तीन तहमा सरकार समेत रहेका छन्। स्थानीय तहले पनि विभिन्न किसिमका योजना आयोजना घोषणा गर्ने गरेका छन्। त्यसै गरी प्रदेश तहबाट प्रदेश सरकारले पनि सोही अनुरूपको योजना आयोजनाहरू घोषणा गर्ने गरेका छन्। अब संघबाट पनि योजना आयोजनाहरूको छनौट हुने गरेको छ। पछिल्ला वर्षहरूमा आयोजनाहरूमा दोहोरोपन तेह्रोपन देखिएका समस्या पनि रहेका छन्। एउटै आयोजना योजनामा तीनवटै सरकारले बजेट विनियोजन गरेको अवस्था पनि छ, त्यसले अलिकता असमन्वयको स्थिति पनि पैदा गरेको छ। यस्ता विषयलाई हटाउनुपर्छ भनेर सम्बन्धित विज्ञहरूले भनिरहँदाखेरि अब लुम्बिनी प्रदेश सरकारले दोहोरोपन तेह्रोपन नहुने गरी कसरी अगाडि बढेको छ?
हामी यो सवालमा गम्भीर छौँ। अब केन्द्रको बजेट पर्सि 15 गते आउँदैछ। केन्द्रको बजेटले जुन सम्बोधन गरेका आयोजनाहरू हुनेछन् ती सम्बोधन केन्द्रले सम्बोधन गरेका आयोजनाहरूमा प्रदेश सरकारको तर्फबाट त्यो आयोजनामा हामी बजेट विनियोजन गर्दैनौँ र प्रदेशको बजेट आइसकेपछि स्थानीय तहको बजेट आउने हो। स्थानीय तहबाट पनि प्रदेश र अनि सङ्घीय सरकारले सम्बोधन गरेका ती आयोजनाहरूमा पक्कै पनि उहाँहरूले पनि त्यो बजेट विनियोजन गर्नुहुन्न किनकि हामी प्रदेशको नीति कार्यक्रम आउनुभन्दा पूर्व हामीले लुम्बिनी प्रदेशका 109 पालिकाका प्रमुखहरूलाई बोलाएर अनि हामी संवाद पनि गरेका छौँ र डुप्लिकेसन जुन योजनामा हुने डुप्लिकेसन छ त्यो डुप्लिकेसनको अन्त्य गर्ने भनेर हामीले भनेका छौँ, साझा सहमति पनि कायम गरेका छौँ। त्यस मानेमा म के कुरामा ढुक्क छु भने अबदेखि हाम्रा आयोजनाहरू दोहोरिने छैनन् भन्ने कुरामा म आफू विश्वस्त छु।
चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था के कस्तो छ? अब के पनि भनिन्छ भने संघीय तहदेखि प्रदेश तहसम्म र स्थानीय तहसम्म नै बजेट कार्यान्वयनमा समस्या देखिएको छ। खास गरी पुँजीगत खर्च हुन नसकेको समस्यालाई तीनै तहमा देखाउँदै आइएको छ। हुन त तथ्यले पनि त्यही किसिमबाट देखाएको अवस्था छ। लुम्बिनी प्रदेशको हकमा पुँजीगत खर्चको अवस्था के कस्तो छ? विकासका आयोजनाहरू पुँजी सिर्जना गर्ने कार्यहरूमा के कति प्रगति भएको अवस्था छ त?
तपाईँले जुन तथ्यको हिसाबले अब तिनै तहले पुँजीगत खर्च गर्न सकेनन् भनेर भन्नुभयो त्यसमा सत्यता छैन। अहिले पनि प्रदेश तहले पुँजीगत खर्च राम्रो गरी अगाडि बढाएका छन्। लुम्बिनी प्रदेशकै सन्दर्भमा भन्नुहुन्छ भने पनि अहिले 7 प्रदेशमा सबभन्दा हिजोको मितिसम्म सबभन्दा धेरै पुँजीगत खर्च गर्ने प्रदेशको रूपमा हाम्रो लुम्बिनी प्रदेश परेको छ। हिजोको मितिसम्म हामी पुँजीगत खर्च हाम्रो 50% नाघिसकेको छ र भौतिक प्रगतिको कुरो भन्नुहुन्छ भने अहिले पनि फिल्डमा झन्डै 60% भन्दा अगाडि बढेको छ र हामी असार मसन्तसम्म हामी भौतिक प्रगति नै हाम्रो 70% भन्दा अगाडि जानेछ। तर अलिकति गत वर्षको त्यो सामान्यकरण अनुदान नआएको कारणले गत वर्षको ऋण हामीले ऋणमा छौँ र त्यो ऋण तिर्न परेको कारणले हामी अहिले 60-65% पुँजीगत खर्च मात्रै गर्न सक्छौँ। त्यहाँभन्दा अगाडि हामी बढ्यौँ भने हामी फेरि ऋणमा जान्छौँ। त्यस मानेमा पनि अहिले पुँजीगत खर्च गर्ने सवालमा हामी सुविचारित ढङ्गले अगाडि बढिराखेको अवस्था छ र जुन खालले तपाईँले उ गर्नुभयो अहिले लुम्बिनी प्रदेशको सन्दर्भमा गत वर्षभन्दा राजस्व पनि हामी झन्नै 1.5 अरब गत वर्षको भन्दा अहिले 1.5 अरब राजस्व बढी उठाउन हामी सफल भएका छौँ। त्यस मानेमा पनि लुम्बिनी प्रदेश सरकारले आफ्नो गतिलाई अगाडि बढाइराखेको छ भन्ने कुरा पनि पुष्टि हुन्छ र प्रदेश लुम्बिनी प्रदेश सरकारले आफ्ना हरेक एजेन्सीहरूलाई अहिले टाइटै गरेर अगाडि बढाइराखेको छ भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ कि जुन अहिले हामीले सुशासनका कुराहरू गरेका थियौँ, भ्रष्टाचार न्यूनीकरणका कुराहरू गरेका थियौँ, त्यस अहिलेको यो राजस्व सङ्कलन जुन भइराखेको छ यसले पनि हामी सुशासनमा पनि अनि लुम्बिनी प्रदेश अब्बल भएर अगाडि बढिराखेको छ भन्ने कुरा पुष्टि हुन्छ।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर संवादमा हामीले लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, प्रदेशको आगामी बजेट र संघीयतापछि प्रदेश तहका अभ्यास लगायतका विषयमा केन्द्रित भएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग कुराकानी गरिरहेका छौं। हुन्छ मुख्यमन्त्रीज्यू, कुराकानीको क्रमलाई अब थप अगाडि बढ़ाउँ। अब घोषणा गरिएका कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि कार्यविधि मापदण्ड नियमहरू पनि बनाउनु पर्ने हुन्छ होला। विगतमा अब संघीय तहमा पनि कार्यविधि मापदण्ड र घोषणा गरिएका कार्यक्रमलाई जे कानून आवश्यक पर्ने हो तत्त कानून समयमै नबन्दा समस्या परेको देखिएको थियो। अहिले प्रदेशको हकमा पनि त्यस्ता किसिमका समस्याहरू देखिँदै आएका छन्। हुन त लुम्बिनी प्रदेश सरकारले अलि फरक किसिमको अभ्यास गरिरहेको कुरालाई यहाँले उल्लेख गरिरहँदाखेरि बजेट र नीति तथा कार्यक्रम मार्फत घोषणा गरिएका कार्यान्वयनको प्रभावकारिता बढ़ाउन त्यससँग सम्बन्धित अन्य कानून निर्माण कार्यविधि मापदण्ड निर्माणलाई के कसरी यहाँहरूले प्राथमिकता दिनुभएको छ के पनि देखिँदै आएको छ भने
हामी आवश्यक पर्ने कार्यविधिहरू हामी र निर्देशिकाहरू हामी साउन महिनाभरिमा हामी त्यो बनाइ सक्नुपर्छ भनेर हामीले सबै मन्त्रालयलाई निर्देशित गरिसकेका छौँ र साउन महिनाभरि हाम्रा सबै अब आवश्यक पर्ने कार्यविधि निर्देशिकाहरू ती सबै हामी बनाइसक्नेछौँ र भदौ लगाइसकेपछि भदौ महिनाभरि अब त्यसको लगत इस्टिमेट गर्ने र त्यो कार्यलाई अगाडि बढाउने र असोज लगाइसकेपछि हामी ठेक्कापट्टा मार्फत अब अगाडि बढाउने कार्यहरू हामी त्यसलाई अगाडि बढाउनेछौँ असोज महिना भित्रमा र कार्तिक महिनादेखि हामीले कामलाई अगाडि बढाउने त्यो योजनाका साथ अहिले सरकारले त्यसरी आफ्नो सेड्युल बनाएको कुरा पनि म तपाईँ मार्फत सबैलाई जानकारी गराउन चाहन्छु।
कतिपयले के पनि भन्ने गरेका छन् भने नीति तथा कार्यक्रम र बजेटमा वितरणमुखी योजना आयोजनालाई पारिएको छ जसको निर्देशिका कार्यविधि पनि सोही अनुरूप बनाउन नसकिएको अवस्था छ। वितरणमुखी योजना र कार्यक्रममा त्यति धेरै केन्द्रित हुनु हुँदैन भनेर सुझाव आइरहेको सन्दर्भमा जे जसरी नीति तथा कार्यक्रममा दर्जनौ नारा तय भएर कार्यक्रमहरू घोषणा भएका छन् कता कति वितरणमुखी हुन् कि भनेर आशंका गर्ने ठाउँ रहन्छ कि लुम्बिनी प्रदेशको हकमा
कतिपय सवालका कार्यक्रमहरू हुन्छन् ती कार्यक्रमहरू भनेका वितरणमुखी पनि बनाउनु पर्ने आवश्यकता हुन्छ जुन आधारभूत तहको जनताको जीवन स्तर माथि उठाउनको निम्ति उनीहरूलाई उत्पादन कार्यसित जोड्नको निम्ति केही न केही उपाय रच्न जरुरी छ। कुनै ठाउँमा समूह गठन गरेर त्यो समूह मार्फत अब त्यो बाख्राका पाठाहरू वितरण गर्न पर्ला त्यो समूह मार्फत अनि भङ्गुरका पाठाहरू वितरण गर्न पर्ला त्यो समूह मार्फत अनि बिरुवाहरू वितरण गर्न पर्ला त्यस्ता कुराहरू अब त्यो आधारभूत तहको जनताको जीवन स्तर माथि उठाउनको निम्ति कतिपय अब वितरित गर्ने खालका आयोजनाहरू पनि हुन्छन् त्यसलाई अन्यथा लिनु हुँदैन तर अधिकांश आयोजनाहरू हाम्रा वितरणमुखी हुँदैनन् र परिणाममुखी नै हुन्छन् यो कुरा पनि म तपाईँलाई जानकारी गराउन चाहन्छु।
संघीयताको अभ्यास गरिरहँदा प्रदेश तहले भोगिरहेका समस्याहरू के रहेका छन्? अब संघले आवश्यक कानून नबनाउँदा केही अप्ठ्यारो परेका विषयहरू विगतदेखि नै चर्चामा आई पनि रहेका छन्। अहिले खास गरी अब यहाँ त मुख्यमन्त्री पनि हुनुहुन्छ, प्रदेशको नेतृत्व गरिरहँदा अन्य प्रदेशका मुख्यमन्त्रीहरूसँग पनि यहाँको कुराकानी भेटघाट हुन्छ होला। अब समग्रतामा अहिले संघीयताको अभ्यास गरिरहँदा प्रदेश तहले भोगिरहेका समस्याहरू के रहेका छन्? प्रदेश सरकारका समस्याहरू के रहेका छन्?
कतिपय आवश्यक पर्ने कानूनहरू निर्माण नभएका कारण अब संघीय सरकार मार्फत आवश्यक पर्ने कानूनहरू निर्माण नभएको कारण स्वाभाविक रूपमा प्रदेश सरकारलाई काम गर्न केही अप्ठ्याराहरू छन्। जस्तै वन कानून अब त्यो संशोधन नगरिँदा अब वन मार्फत अब त्यो जुन हाम्रो मुख्य प्रदेशको आम्दानीको प्रमुख स्रोत भनेकै वन हो त्यो वनमा कतिपय विषयहरू यस्ता विषयहरू छन् जुन सङ्घीय हामीले गर्न खोज्दा खोज्दै पनि सङ्घीय कानुन बाधक बनिराखेको अवस्था छ। त्यस्ता कानुनहरू संशोधन गरिनुपर्छ भनेर हामीले खास गरेर हामी मुख्यमन्त्रीहरूले पटक पटक हामीले सुझावहरू पनि दिएका छौँ र त्यो सुझावहरूलाई सङ्घीय मन्त्रीज्यूहरूले त्यसलाई आत्मसात गरेर हामी संशोधन गर्छौँ भनेर पनि विश्वास दिलाउनु भएको छ। तर त्यो कार्य अगाडि बढिरहेको छैन। त्यो नबढ्दा कतिपय सवालमा काम गर्नको निम्ति यहाँ जटिलता पनि सिर्जना भएको छ। त्यस्तै गरेर प्रहरी समायोजन गर्ने भनेर अब त्यो संविधानले भनेको छ, तर त्यो प्रहरी समायोजनको कानुन निर्माण नहुँदा प्रहरी संयोजन नगर्दा कतिपय प्रशासनिक अब काम गर्नको निम्ति जटिलताहरू सिर्जना हुने गरेको छ। त्यसले पनि अब हामीले आफ्नो हिसाबले कामलाई अगाडि बढाउन सकिराखेका छैनौँ। अहिले अब थुप्रै अब नाकाहरू मार्फत राजस्व चुवाट भइराखेको छ। त्यो राजस्व चुवाटलाई हामी जसरी रोक्न सक्नु पर्थ्यो त्यो हिसाबले हामी रोक्न सकिराखेको अवस्था छैन, किनकि अब त्यो अहिले हामी पुलिस प्रशासनलाई निर्देशन दिने तहमा अहिले हामी छैनौँ। त्यो अधिकार हामीलाई प्राप्त भइसकेको अवस्था छैन। त्यसले गर्दाखेरि त्यो कुरामा पनि राजस्व सङ्कलनको कुराहरूमा पनि अलिकति जटिलता उत्पन्न भइराखेकै छ। र अहिले अब निजामती कर्मचारी ऐन सेवा ऐन त अब करिब करिब अब अन्तिम चरणमा पुगेको छ। त्यो नबन्दा पनि कतिपय सवालमा हामीलाई जटिलताहरू काम गर्ने सवालमा अप्ठ्याराहरू परेको छ भने शिक्षा ऐन नबन्दा पनि हामीलाई काम गर्नको निम्ति समस्या सिर्जना भइराखेको छ। स्वाभाविक रूपमा माथि सङ्घीय सरकारले जुन समयमै बनाउनु पर्ने कानुनहरू हो त्यो कानुन समयमै बनाइदिने हो भने स्वाभाविक रूपमा प्रदेश र स्थानीय तहलाई काम गर्नको निम्ति धेरै सहजता अवश्य पनि हुन्छ।
यहाँले कानून निर्माणको असहजताको विषयलाई उठान गरिरहँदा अहिले अब निजामती विधेयक करिब अन्तिम चरणमा पुग्ने अवस्थामा छ भनेर पनि भनिएको छ। खास गरी संविधानले प्रदेशको निजामतीलाई एकल अधिकारभित्र राखेर प्रदेशलाई नै दिएको अवस्था छ, तर कानून निर्माणका क्रममा 10 वर्षका लागि प्रदेशको प्रमुख सचिव र सचिव त्यसै गरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघबाट खटिने जुन व्यवस्था गरिँदैछ यो व्यवस्था को विषयमा खासै पछिल्लो समय धेरै कुराहरू उठिरहेका छैनन्। हुन त समन्वय सहकार्य र सहअस्तित्वका कुराहरू पनि संविधानमा उल्लेख भएका छन्, तर साझा अधिकारका विषय एकल अधिकारका विषयहरू प्रष्ट भइ नरहेको अवस्थामा यहाँहरूले यी विषयहरूलाई उठान त गरिरहनु भएको छ, तर कानून कतै अधिकार कटौती हुने गरेर नै बनेको हो कि भनेर कतिपय विश्लेषण भइरहँदाखेरि प्रदेश तहबाट यस किसिममा कुनै किसिमको कुराहरू आइरहेको अवस्था छैन, यसलाई कसरी हेर्न सकिएला?
हामीले जुन हाम्रो प्रदेशको निजामती कर्मचारी सेवा ऐन हामी निर्माण गरेका छौँ, हामीले निर्माण गरिरहँदा हामीले भावी दिनहरूमा प्रदेशको अब प्रमुख सचिव पनि यहीँबाटै प्रदेशबाटै हुनुपर्छ भन्ने त्यो भावनाका साथ हामीले कानुन निर्माण गरेका छौँ। तर अहिले अब माथि जुन कानुन बन्दैछ अब त्यो कानुनले अब प्रदेशका सचिवहरूसम्म अनि प्रदेशले गर्ने राख्ने तर प्रमुख सचिव सङ्घले राख्ने भनेर अब त्यसरी कानुन आउँदैछ भन्ने हामी बुझिराखेका छौँ। तर त्यसो नगरेर प्रदेशको प्रमुख सचिव पनि अनि प्रदेशलाई नै बनाउन दिने गरी कानुन आइदिने हो भने त्यो काम गर्नको निम्ति धेरै सहजता हुने थियो भन्ने हाम्रो त्यो बुझाइरहेको छ। आज हाम्रा अनुभवले पनि त्यो कुरा पुष्टि गरेको छ, किनकि त्यो जति प्रदेशप्रति उत्तरदायी यहाँको कर्मचारी हुन्छ स्वाभाविक रूपमा सङ्घबाट आएको कर्मचारी प्रदेशप्रति उत्तरदायी भएको हामी यो बिचको अवधिमा यो 7 वर्षको अवधिमा हाम्रो अनुभवले त्यही कुरा पुष्टि गरेको छ। त्यस मानेमा पनि प्रदेशलाई सहज ढङ्गले सञ्चालन गर्नको निम्ति प्रदेशको आफ्नै प्रमुख सचिव आफ्नै सचिवहरू मन्त्रालयका सचिवहरू हुनु आवश्यक छ भन्ने हाम्रो ठम्मै हो।
हामी कार्यक्रमको पनि अन्त्यतिर आइपुगेका छौं। अन्तमा अब प्रदेश तहमा देखिएका समस्या र सँगसँग कुरा गर्नुपर्दा अन्तर प्रदेश परिषदको व्यवस्था पनि गरिएको छ, त्यसै गरी वित्तीय समस्याका लागि अन्तर सरकारी वित्त परिषदका व्यवस्था पनि गरिएका छन्। तर पछिल्लो समय बैठक नबसेका जुन कुरा यहाँले राख्नुभयो त्यो कुरा केन्द्रमा अथवा संघ र प्रदेशको बीचमा छलफल गरेर एउटा निष्कर्ष पनि निकाल्न सकिन्थ्यो, समस्याको समाधान पनि गर्न सकिन्थ्यो। त्यतातिर त्यति धेरै ध्यान नगएको भनेर टीका टिप्पणी र विश्लेषण भइरहेको अवस्थामा संघ र प्रदेश बीच एउटा समन्वय गर्नका लागि जुन संयन्त्रहरू छन् यी संयन्त्रबाट काम गर्नुपर्थ्यो होला अथवा यी संयन्त्रहरू कसरी अगाडि बढ्नुपर्छ होला हामीसँग अति नै कम समय रहेको छ छोटकरीमा बताइदिनुहोस् न
त्यो बैठक त आवश्यक पर्दा अब त्यो समय समयमा बस्ने पनि गरेको छ र अब त्यो आवश्यकताले त्यो निर्धारण गर्ने कुरा हो र त्यो बसी पनि रहन्छ र त्यो बैठक बसिराखेकी बेलामा पनि हामी अब प्रमुख खास गरेर हामी मुख्यमन्त्रीहरूले अब यहाँका अब त्यो जुन परेका समस्याहरू हुन् ती समस्याहरू सङ्घीय सरकार खास गरेर हामी प्रधानमन्त्री समक्ष पनि हामी राखिराखेका छौँ र मलाई लाग्छ हामी समन्वय र सहकार्य गरेरै अगाडि बढिराखेका छौँ र अब सङ्घीय सरकारले पनि आवश्यक पर्ने जुन प्रदेश सरकारलाई गर्नुपर्ने समन्वय हो त्यो गरिराखेकै मैले आफूले अनुभूति गरेको छु।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हुन्छ, हजुर र हजुरको सिङ्गो टिमलाई प्रदेश सरकारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु।
आजको अन्तर संवादमा हामीले लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, प्रदेशको आगामी बजेट र संघीयतापछि प्रदेश तहका अभ्यास लगायतका विषयमा केन्द्रित भएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने सुरेन्द्र पौडेललाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।